کے حالات کے بیچ میں مت پڑو، وہ آسانی سے نکلواتے ہیں. ان کے حالات کے بیچ میں تم لوگ ان کو مورد خطاب یا مورد الزام میں نہ ٹھہرانا، ان کے اوپر کوئی اعتراض کی زبان نہیں کھولنا، اس قسم کے حالات میں بہت بچ کر نکل جاتے ہیں. ارے بدر اللہ اتر خاموش کر دیا سب خاموش. چند دن گزرے، قافلہ واپس، سارے حالات جنگ کے سامنے آئے. آپ ذمہ دار ساتھیوں نے یہ کہا کہ ہم لوگ جمعہ کے دن وہاں نہاون میں، جب کہ ابتدا میں تو کچھ فتح جی فتح یابی ہو رہی تھی، پھر کی شکست کے کچھ آثار ہوتے ہوئے مسلمان کچھ مالی غنیمت کی طرف چلنے لگے، اور عام طور پر صورتحال کا اندازے دیکھ کر مسلمانوں نے یہ سمجھا کہ اب دشمن ہمارے اوپر حملہ آور نہیں ہوگا. یہ سوچ کر ہم لوگ مالی غنیمت کی طرف متوجہ ہونے والے تھے اور اس طرح رخ کر رہے تھے، لیکن دشمن ابھی جی پورے طور سے بھاگا نہیں تھا. ان لوگوں نے مل جل کر ایک اور نئی سازش کھیلی، اور انہوں نے سوچا کہ نئے سرے سے ان مسلمانوں کے اوپر حملہ کرنا چاہیے. چنانچہ پہاڑ کے اس جانب سے اور دوسری طرف سے وہ حملہ بول حملہ بول کر سارے مسلمانوں کو پستہ کرنے کا فیصلہ کر چکے تھے. ایسی صورت حال میں ہم نے حضرت عمر رضی اللہ تعالیٰ کی آواز سنی. ارے بھائی کیسے اچھی بات ہے، اچھا آواز کی روشنی میں یہ مغلو ہونے والے مسلمان پھر غلبہ پانے لگے، اور حضرت جی پہاڑ کے پاس جس انداز پر ہدایت کی رہنمائی ہو رہی تھی، ہدایت والی بات، اسی روشنی میں پھر دھرے کی ترکیبی میں تھوڑی سی تبدیلی عمل میں لا کر دشمن کے اوپر یلغار کر کے پھر ان کو پسپا کر کے مغلوب کر کے بھگا دیا گیا، اور دشمن اس کے پاس بعد مغلوب ہو گئے. اس واقعے میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کی چار کرامتیں ہیں. ایک کرامت یہ ہے کہ حضرت آپ کہاں ٹھہرے ہیں؟ مسجد نبوی پہ منبر پر مدینے میں، اور فوج کہاں ہے؟ مکہ میں نہاؤن میں مرغی عراق کے اوپر. جی فاصلہ ہے شیخ المین کا. حضرت عمر رضی اللہ تعالیٰ کی کرامت یہ تھی کہ سارے جھاڑ سارے پہاڑ سارے راستے سارے راستے سارے حجاب آپ کے حق میں ہٹا دیے گئے، اور وہ صورت حال کو دکھایا گیا جو بوقت جنگ حضرت ساریا لڑ رہے تھے. اس کو نظر آنا سیدوں میں سے عام طور پر نظر نہ آنے والی چیز کا، سیدوں میں سے کسی چیز کا واضح طور پر کھلے طور پر نظر آنا، یہ حضرت عمر کی کرامت نظر ہے. اس کو آپ کی نظر کی کرامت دیتے ہیں. نظر حالانکہ وہاں کر دیتے تو اپنی دیوار فاصل بن جاتی ہے، دروازہ بند کر دیا گیا تو وہ فاصل بن جاتا ہے، کوئی پہاڑ سامنے آیا تو وہ فاصل بن جاتا ہے، جی کوئی پردہ سامنے آیا تو وہ فاصل بن جاتا ہے، مگر سارے پردوں کو چیر پھاڑ کر نظر فرمائی حضرت عمر رضی اللہ تعالیٰ عنہ نے. یہ کرامت پہلی کرامت. دوسری کرامت جو حضرت عمر کی زبان مبارک سے ظاہر ہوئی کہ جس طریقے سے نظر وہاں تک پہنچی اسی طریقے سے کلام وہاں تک پہنچا. نظر پہنچنا الگ چیز ہے اور بات پہنچنا الگ چیز ہے. اس کو بولتے ہیں کرامت دبم. جیسے نظر پہنچی ویسے بات پہنچ. اچھا تیسری کرامت کیا تھی؟ تیسری کرامت یہ تھی کہ کسی ایک آپ کو ایک بات سنائی دی ہو ایسا نہیں، بلکہ ایک دو نہیں بیسوں لوگوں نے یہ بات کہی کہ یہ آواز امیر المومنین کی، میں بھی سنا. بہت سارے لوگوں کا اس آواز کو سننا یہ بھی ایک کرامت تھی حضرت عمر رضی اللہ تعالیٰ عنہ کی. چوتھی کرامت کیا ہے؟ اسی جملے کی روشنی میں فوج کی حیرت ترکیبی کا بدلنا، اور دشمن کے اوپر پھر دوسری مرتبہ حلہ بول کر ان کو مغلوب کرنا، اور اس کے بعد مسلمانوں کا فتح یاب ہونا. گویا اس دن کی فتح کے لیے فتح کی جو شکل بنی وہ اسی ہدایت کی روشنی میں جو آپ نے مسجد نبوی میں منبر پر کھڑے رہ کر فرمائی دی. یہ چوتھی کرامت ہے. بات سمجھ آ گئی بھائی؟ کلا लेकिन मेरे दोस्तों वो उसूली बात फरामोश नहीं करना जो हम पहले अर्ज कर चुके हैं। जब करामतें किसी वली के इख्तियार में नहीं होती, कष्ट किसी वली के इख्तियार में नहीं होता और ऐसी जब सूरत हाल होती है, एक तरफ ये सूरत हाल, अब एक बात का दूसरा रोने समझो ताकि अहले सुन्नत वल जमात का वो मोटबल मसला खुलकर सामने आ जाए जो हम पेश करना चाहते हैं जमाइयत के साथ। वो ये है कि वही हजरत उमर रज़ी अल्लाह तआला अन्हु जिनकी करामतें इतनी साबित हुई और एक ही वक्त में इतनी करामत साबित हुई, मेरे दोस्त जब उनकी जिस दिन उनकी शहादत का दिन था, जिस वक्त मुसलमान सफे बांध रहे थे और आप मस्जिद में इमामत के मुसल्ले पर ठहरे हुए थे और दुश्मन आपके पीछे ही सब दो सब तीन सब के आस पास में खड़ा हुआ है और खंजर छुपाया हुआ है और आप नमाज अदा कर रहे हैं, शुरू कर चुके हैं, ऐसी सूरत में दुश्मन हमला करके खंजर निकालकर आपके ऊपर हमला कर चुका और उसने जर्बकारी लगाई और उसी बुनियाद पर आपकी शहादत अमल में आई, वो हजरत उमर जिनकी नजर वहां पर मूल मकाम हवन तक पहुंची थी, उनको इस बात का अंदाजा नहीं हो सका कि यहां मस्जिद में दो तीन सफों के दरमियान में दुश्मन खंडे छुपाए बैठा है। इस बात अगर इख्तियारी होती सारी चीजें तो ऐसा होता था, कश्मीर अगर इख्तियारी होता हजरत का, करामत अगर इख्तियारी होती जी सीधा उसका कान पकड़ के या दूसरे उसका कान पकड़ के बाहर कह देते कि कितने चलो यहां से, मालूम ये हुआ कि अल्लाह पाक जब मुनासिब समझते हैं, जैसा मुनासिब समझते हैं, जिस कदर मुनासिब समझते हैं उतनी चीजों का जुहूर होता है। मगर आप अहल सुन्नत अकीदे को याद रखना, मोजज़ात अंबिया ही हक, अंबिया के मोजज़ात हक है। इसी तरीके से फरमाया अकीदे तहावी में मौजूद है, करामत औलिया ही हक, औलिया की करामत भी हक है, औलिया की करामत भी हक है। मेरे दोस्त ये इस तरीके से बेशुमार वाकयात है जिनके जरिए से हमको इस बात का अंदाजा मिल जाता है कि इस किस्म की सूरत हाल होती है। मगर मेरे दोस्तों याद रखिए, ये जो करामतें होती, मिसाल के तौर पर एक करामत हजरत पीराने पीर महमूद सुभानी रहमतुल्लाह अलैह की भी सुना हो जी। एक मरतबा ऐसा हुआ, एक आदमी बीमार पड़ा एक मकाम पर, एक औरत थी बीमार थी और कई साल से, कई महीनों से बीमार चल रही थी और इलाज की कोई शक्ल नहीं बन रही थी, सारे दवा दारू फेल हो गए थे, यहाँ तक कि वो आदमी अपने माली इतवा से यही परेशान हो गया। आखिर क्या कोई सूरत शिफा की कोई समझ में नहीं आ रही थी तो उसके जहन में ये बात आई कि चलो अब्दुल कादिर के पास पहुंचकर भाई अल्लाह के मंगूल बंदों में से है, नमाज पढ़ते हैं, तिलावत करते हैं, दुआ करते हैं, उनके पास जाके अल्लाह जी दुआ करवाएंगे, हो सकता है उससे कुछ फायदा हो जाए। जैसा हुआ कि हजरत अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह के पास आदमी आया, पहुंचा, पहुंच गया, औरत इस तरीके से बीवी बीमार है और सारे इलाज मुआलजे हो चुके हैं और शिफा की कोई शक्ल नहीं है और हर तरह की दवा दारू हो गई लेकिन कुछ भी फर्क नहीं हो रहा है, आप मेहरबानी करके उनके लिए दुआ करवाइए कि वो बीमारी दूर हो जाए। तो हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह ने कहा कि उसको कोई बीमारी नहीं, उसको कोई बीमारी नहीं है, हाँ देखो उसके ऊपर एक जिन है, वो सरंदीप और लंका का रहने वाला है, वो उसके ऊपर वारिद है, उसका नाम जांस है। अब के तुम अपने पास चले जाना, घर को वापस हो जाना, मैं तुम्हारे लिए दुआ करूंगा, अगर फिर इसी तरीके से उसकी तबीयत खराब हो तो उससे साफ सीधा कह देना अब्दुल कादिर ने भेजा है और उससे कह देना कि तुम हट जाओ और अगर तुम नहीं हटेंगे तो तुमको हलाक कर दिया जाएगा, तुमको खत्म कर दिया जाएगा, तुम चले जाओ यहां से। चुनाव के बस इतनी सी बात, वहां से दुआ लिए आए, वो बात कही गई औरत के सामने, वो दिन वहां से ले फरार भागा और उस आदमी उस औरत को इफाफा हो गया दिल्ली तौर पर, बहुत शिफायाब हो गई। ये दरहकीकत करामत है हजरत शेख अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह की। तरह हालात होते हैं, आपकी आवाज होंगे लगभग करामत रखी थी, मतलब ना भाई अगर हम लाउड स्पीकर को हटा दिए तो 20-25 आदमी 50 आदमियों का सुनना मुश्किल हमारी बात, मगर हजरत के पास वैसा नहीं था, 1000 हो तो भी बात पहुंचती थी, 70,000 रहते तो भी बात पहुंचती थी, 1,000 हो तब भी बात पहुंचती थी, 70,000 अपराध होते तब भी बात पहुंच जाती, लेकिन इसमें कोई दम होता नहीं। लेकिन आवाज बरकत थी, करामा का छुपा लो। मगर मेरे दोस्तों अच्छी तरह ये बात याद रखिए, करामतें दो किस्म की है, करामतें दो किस्म की है। एक होती है करामत हिस्सी, करामत हिस्सी का मतलब कोई चीज नहीं थी आपको नजर आ जाए, कोई चीज है आपकी नजरों से गायब हो जाए, कोई जिंदा है वो मर जाए, कोई मर गया है वो जिंदा हो जाए, या कोई आदमी हवा पर उड़े या कोई शख्स पानी पे चले, इस तरह की जो चीजें होती है तो क्या कहते हैं, करामत हिस्सी, करामत हिस्सी होती है। दूसरा होती है करामत मानवी, करामत मानवी, करामत मानवी में क्या, मानवी में ये होता है कि एक शख्स का शरीयत मुतहरा के कानून के तहत शरीयत मुबारका पर मुस्तकिलन शरीयत के ऊपर जम जाना और इस्तकामत के साथ शरीयत को अपने जिंदगी में जारी कर लेना और कायम रहना शरीयत मुतहरा पर, ये करामतों में बहुत बड़ी सबसे बड़ी करामत है। अल इस्तकामत अल शरीयत कल करामा, इस्तकामत वो करामत से बढ़कर है। इसी तरह इसके जीवन में बहुत सी बातें आती हैं, मिसाल के तौर पर इस दिल का घी से पाक होना भी करामत का जिम्मन है। इस दिल में किसी के बारे में खोट खेत न रहना, समझ रहे भाई, कुदूर न रहना। अगर आपका दिल किसी मुसलमान के लिए साफ है और कोई खोट खेत नहीं है, तो मेरे दोस्त समझ लो कि अल्लाह का खसूसी करम है और अल्लाह ने करामा का एक हिसाब के साथ रखा है। सीने का कीने से साफ होना, कीने से, कपट से, अदावत से, दुश्मनियों से, बगावतों से, सरकशी से, नापाक जज्बात से, बुरे ख्यालात से हमारे सीने का पाक होना, ये भी करामत की जुमन में है। समझो, कोई मायूस और इलाज मरीज है और दुआ से शिफा याबी हो गई तो ये भी करामत के जुमन में है। किसी शख्स का मुस्तजाब दावत होना और उसकी दुआओं का कबूल होना, ये भी करामत के जुम्मन में शामिल है। तो करामत दो किस्म की है, एक है करामत हिस्सी और एक है करामत मानवी। मगर आप अब कुरान और सुन्नत की रोशनी में औलिया किराम के अखबार की जुबानी करामतों के बारे में जरूरी उसूल समझ लें। थोड़ी देर में आप दुरुस्त करेंगे जी, उसमें से खास तौर से एक वो बात है, हाफिज इब्न हजर रहमतुल्लाह अलैह ने, हाफिज इब्न हजर रहमतुल्लाह या अल्लामा इब्न हजर रहमतुल्लाह अलैह ने अल बसाइर में एक बात लिखी है, वो ये कि नागरो सूफी जिन बरहमन, एक अल्लाह वाले सूफी साफी शरीयत मुतहरा के ऊपर पाबंदी रखने वाले शख्स ने मुनाजरा किया एक जोगी से और एक सन्यासी किस्म के इंसान से, ब्राह्मण वगैरह से जो गैर मुस्लिम था, नजर सूफी जिन ब्राह्मण, लेकिन वो भी चूंकि बहुत कुछ अपनी हिम्मत सर्फ करके नफ्स की कुछ मुखालफत करके कुछ आसार और खराई ऐसे बना लिए थे कि जिसकी वजह से पांच चीजें नहीं होने की जाहिर हो जाती थी, उसमें से एक बात ये जाहिर हुई। इबारत में यूं है कि तारल तारल अगर हमें फिर जाऊं, तारल अगर हमें फिर जाऊं, वो जो भी फिजा में मुअल्लक नजर आने लगा और फिजा में ऐसा उड़ने लगा जैसे परिंदा उड़ता है, मुअल्लक हो गया, फिजा में बुलंद हो गया, ऐरान आदि से ऐरान आदि वो उठा मुअल्लक है फिजा में, तारल अगर हमें फिर जाऊं। अब दिन सारा में सैकड़ों लोग, हजारों लोग देख रहे हैं, सैकड़ों लोग देख रहे हैं, मुनाजरा भी था तो सैकड़ों लोग जुड़े हुए होंगे। अच्छा, जैसे ही वो मुअल्लक हुआ और फिजा में उड़ने लगा, एक और खास बात पेश आ गई, फरतफअत मिन शैखैनी, शेख कामिल की जूतियां और उनकी खड़ाई और जूतियां बुलंद हुई फिजा में निकले और उसको સીધા કરતો વાપસ હું આવ્યો. વારે બંધીએ વાર થયા હજરત ખાજા મહિને દિન ચિસ્તી સુંદરી સુમરી રહેમતુલ્લાહ અલયહ છે મુતઅલ્લક હૈ. અલબત્તા મેં જે ઇબાદત પઢા ઉસમે હજરત ચિશ્તી અજમેરી કે નામ કે સરાહત નહીં હૈ. તફસીલી અંદાજ યે માલુમ હોતા હૈ કે હજરત ચિશ્તી અજમેરી રહમતુલ્લાહ અલયહ કી કરામતો મેં સે હૈ. ઇસલિયે કે વહી જોગી થા જિસને આપસે મુનાઝરા કિયા થા ઔર આપકો નિકાલ દેના ચાહતા થા. અજમેર કી સરઝમીન પર ખતમ રખને કો પસંદ નહીં કરતા થા. દુનિયા કે કિનારે આપ એક હસી ડાલકર બેઠ ચુકે થે. કિસી સૂરત સે ધમકિયાં દેતા હૈ, ડરા કર ધમકા કર મુખ્તલિફ અંદાજ સે આપકો ભગા દેના ચાહતા થા. મગર આપને કહી દિયા કે નહીં ફકીર ઇસ મકામ સે હિલને વાલા નહીં હૈ. લેકિન જબ મુનાઝરા હુઆ ઔર ઉસને અપને કુછ ઇસ તરહ કી ચીઝ જાહિર કી તો હઝરત શેખ કે નાલેન ઔર આપકી જૂતિયાં વહાં સે હવા મેં બુલંદ હૈ ઔર ઉસકા ઉસને કામ કિયા. જાહિર જૂતે જૂતે કોઈ ઉઠા દે, ये जूते खाना जी किसी को जूते खाना होगा तो जूते उठाओ. अब वहां पर वो समझाते मुझे जी मैं आ जाऊं. अरे वहां पर तो एक शरीर तो मोटाहरा की पाबंदी करने वाला शख्स था, एक ईमानदार मुत्तबे फरमान जी इताअत गुजारी करने वाला अल्लाह के नबी का सच्चा सायर और पक्का अल्लाह का बंदा जिसके मरने पर उसकी परेशानी पर नूरानी जुमले महसूस होते थे. ये हबीबुल्लाह नहीं तो फिर हुबुल्लाह, ये वो अल्लाह का चहीदा और महबूब है जो अल्लाह की मोहब्बत इसने जान दी है. जिसके हाथ पर हजारों नहीं लाखों इंसान जी इस्लाम के दायरे में दाखिल हो गए. ये जो उस जोगी से जो अमल साजिर हुआ उसको इस्तिदराज कहते हैं. बोला वादा किया था जुमला बोलूंगा उनके याद है शुरू में कहां याद है, दो घंटे हो रहे कब याद है तुम लोगों को. ये जो गैर मुस्लिमों से ढेरों से चमारों से काफिरों से मुशरिकों से मुस्लिम से ये फ्रीमेसन से शोबतों से फनीतों से डंडों से तालीमों से और मुख्तलि किस्म के चमत्कारों से या इस तरीके के गैर मुस्लिम हालात के जितने लोग हैं जो बेईमानी की हालत पर इस तरह की चीज उनके हाथों से जाहिर हो तो उसको करामत नहीं कहते. खुदाए पाक की कसम उसको करामत नहीं कहते, उसको इस्तिदराज कहते हैं. समस्त जो हमी मतीन ये ढील कहते उसको उर्दू में ढील 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 कह दे तो मालूम है हमारे को भी नहीं मालूम था. हजरत समझाए ढील कह दे तो मछली पकड़ने का जो सुधीर मछली पकड़ने वाले जो शिकारी होते हैं ना, हाँ वो मछली पकड़ते हैं तो ढील भी देते हैं. मछली पूरा निवाला निगल के समझती है पूरा दरिया मेरा पूरी दुनिया मेरी सब लोग मेरो मेरे को रेगा मिली. हाँ गल गल गाँव में या उसके सीने में और पूरी फिरते ही रहती पूरी नदी में नहर में बाउली में कुएं में. अब ये समझती है कि मैं हूँ आजाद. इस ढील को मछली समझती है मैं हूँ आजाद और मैं हूँ मयारी, मैं हूँ अच्छी और मैं हूँ सबसे कामयाब, मैं हूँ सबसे ज्यादा जानदार. दूसरे खाने से महरूम हो गए, मैंने तरने वाला खा लिया. अब मंसूबे बना रही होती है ऊपर से ढील देने वाला जब खींचता है इनमें बच्चा जला छबी. जब पकड़ आती है तो बाहर निकलना पड़ता है. उसके बाद मालूम होता है कि पकड़ कितने सख्त है और कितने बत्तीस बत्तीस चबा चबा के निकलने वाले हैं. अभी किसी कोई बात हो गई खाली नींबू को नींबू में अगर कड़वा पर निकल गया तो उसके ऊपर कोई हवेली नहीं है दुनिया में. इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन उसको कोई करामत मानते. करामत वो जो अल्लाह के नबी के सच्चे सादिकों से आशिकों से मुहिब्बों से मुत्तबईन से फरमाबरदारों से इताशियारों से हजरत सरकार के चाहने वालों से जी शरीयत मुतहरा की पाबंदी करने वालों से सादिक होती है. हजरत जुनेद बगदादी रहमतुल्लाह अलैह इरशाद फरमाते हैं, सुनो इबारत क्या है हजरत की, छोटी सी इबारत है. हुफाज हैं, उलमा हैं, खुर्रा हैं, बहुत सारे इल्म फजल वाले साथी हैं, इसीलिए बरकत हो जाए आप अगर ख्याल रख लेंगे तो सवाब मुझे मिल जाएगा. इसीलिए इबारत पढ़ रहा हूँ. अत्तुरुकु इलल्लाह कुल्लुहा मसदूदा. अल्लाह तक पहुंचने वाले सारे रास्ते बंद. अत्तुरुकु कुल्लुहा इलल्लाह मसदूद. अत्तुरुकु इलल्लाह कुल्लुहा मसदूदतुन. सारे रास्ते बंद. इल्ला मन इक्तफा असर रसूल सल्लल्लाहु अलैहि वसल्लम. मगर वो रास्ता जो पैरवी का हो जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम. आखा की पैरवी का रास्ता है तो अल्लाह तक पहुंचाने वाला है, नहीं तो अल्लाह तक पहुंचाने वाला नहीं है मगर पहुंचाने वाला है. कहां है वो मत पूछो मेरे से. पहुंचाएंगा तो जरूर, मगर पहुंच गए जहन्नम में भी तो पहुंचाएंगा ना भाई। कोई एक रास्ता उधर पहुंचाएगा, एक रास्ता उधर पहुंचाएगा, किसी का एक रास्ता इधर, किसी का एक रास्ता उधर। हिम्मत हक है, दुआ हक है, दुआ का असर हक है, नहीं करामात है, करामत हिस्सी भी है, करामत मानवी भी है। मगर मेरे दोस्तों आप ये सोच रहे हो करामत है, आमतौर पर तो ऐसा नहीं होता ना, हम सब करामत हम मानवी तो होंगी, तो अब लोगों को ये भी नहीं मालूम कि दौर में कौन सी करामत है ज्यादा है, बल्कि लोगों के जहनों में तो ये है कि ना ये है ना वो है, ऐसा नहीं। फायदा याद रखो, हजरत भाई जी गुस्तानी रहमतुल्लाह अलैह ने एक बुनियादी कायदा बताया, और यह इकराम में से अल्लाह के वली थे, उनकी एक बात जो कुरान सुन्नत के मुआफिक और मुताबिक है वो आपको सुना रहा हूँ, मगर हजरत ने इस अंदाज की बात फरमाई। क्या फरमाया? लौ नजर तुम, अगर तुम देखो, या रजुलिन, किसी शख्स को, किसी ऐसे शख्स को, उदिया अनवा अम मिनल करामात, जिसको करामतें दी गई हैं, और कई किस्म की करामतें दी गई हैं, अनवा नौ 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 बनो, कई किस्म की करामतें भी दी गई हैं, तो फरमाया हत्ता यतरब्बा फिल जम्, यहां तक के अगर कोई शख्स फिजा के अंदर अजी अलकत पलकत मारकर चार जानों होकर फिजा में भी बैठ रहा है, और यमशी अलमा या पानी के ऊपर चल रहा है, ला तातबीरू बिही, हरगिज हरगिज इसका एतबार मत करना, हत्ता तंदुरून हो, यहाँ तक के तुम अच्छी तरह देख लो, कैफ तजिदून हो, तुम कैसे पा रहे हो उसको, अमरी बनना ही अमर भी मारूफ और नहीं अनिल बंकर के मौके पर तुम देख रहे हो कि कैसे तुम उसको पा रहे हो, हिफ्ज़िल हुदूद, हुदूद की हिफाजत के बाद कैसे तजिदून हो, तुम कैसे देख रहे हो, इंदा अदाई इत्तिबाई शरिया, जब वो इत्तिबाई शरीयत के अंदर अहकाम की तानवीन है, जब तक के तुम न देख लो और उस कसौटी पर न परख लो, तो उस वक्त तक हरगिज़ हरगिज़ उस शख्स का एतबार नहीं करना, उसके ऊपर एतमाद नहीं करना। यही हजरत गालिबन हजरत बाजी बुस्तानी है, कोई और बुजुर्ग की बात भी हो सकती है। फरमाया एक बुजुर्ग उनके पास आए, फरमाए लगे कुंभना कुंभना इधर हमारे साथ आओ जी, कुंभना तो हमारे साथ आओ, उठो यहां से चलो, इला रजुलिन एक ऐसे आदमी के पास चलना है जी, कद शहीर नफ्सुहु बिलकरामा, जिसकी जात करामतों में मशहूर हो गई है, और पारसाइयों ने बहुत ज्यादा तंदराख है उस शख्स का, चलो चलो उसके पास जाएंगे, जाके मिल के आएंगे, सब मजीमा भी हम चले उनको लेके चले, यहां तक के उस मकान के पास करीब में पहुंचे जहां पर वो बुजुर्ग जिनका शोहरा था वो निकलने वाले थे घर से बाहर। इबारत कुछ इस तरह की है, फलम्मा खरज मुंबई थी, जब वो बुजुर्ग निकले जिनके बारे में शोहरा था, वो घर से निकले मुंबई थी अपने घर से, एक खास अमल पेश आ गया, शूरी रशूरी तौर पर सादगी में कुछ ऐसी बात हो गई, क्या फर्रमो बिगुजापति ही तुझे हूं तुबला, आपने किबले की तरफ थूक दिया, किबले की तरफ थूक दिया जी। इबारत यह है फंसरफ अबू यजीद मिन्हू, वहीं से हजरत बायजीद बुस्तामी रहमतुल्लाह अलैह लौटे, वलम युसल्लिम अलैह, और उसको उन्होंने सलाम भी नहीं किया, मुलाकात भी नहीं की, और इरशाद फरमाया कि हाजा गैरु मामून मिन अदब मिन नादा रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम, آداب رسول میں سے جس ایک آدھ ادب کی شدید ضرورت تھی اس ادب کا کی حفاظت یہاں محسوس نہیں ہوئی. جو شخص آداب رسول کے اس ادب سے محفوظ نہ جو معمول نہ ہو اور اختیار کرنا تھا ادب کو مگر اختیار نہیں کر سکتے اس ادب کو تو جس چیز کے بارے میں وہ دعوے دار ہے تو کیسے ہم اس کا اعتماد اور اعتبار کریں؟ اس لیے تم یہاں سے چلو, یہ زیادہ قابل قبول بات نہیں ہے. اتنا احتیاط کرتے تھے بزرگان دین, اور آج ہم لوگوں کا کیا حال ہے؟ کس لباس میں آ رہا ہے, کس شعار میں آ رہا ہے, کس حالت میں آ رہا ہے, کس پیتی کھاتی حالت میں آ رہا ہے, کس مکاری عیاری میں آ رہا ہے, کس فریب اور دھوکہ دہی میں آ رہا ہے, کس دھوکے اور غبن میں آ رہا ہے, کیسے کیسے حالتوں میں آ رہا ہے. اور آج ہم لوگ بالکل اعتماد کر لیتے ہیں غیرے غیرے نتو غیرے کے اوپر. میرے دوست نہیں, ایسا نہیں. کوئی کسی کے ذہن میں یہ ہوگا کہ نہیں سکون صاحب, ہوا پہ اڑنا پانی پہ چلنا یہ کمال ہے کہ شریعت پر قائم رہنا کمال ہے؟ دونوں میں سے کون سی کرامت بڑھ کر ہے؟ میرے دوستو اس قسم پر قسم کھا کر یہ بات کہی جا سکتی ہے, پورے اولیاء کرام نے یہ بات بتائی ہے کہ ہوا میں ہونا یہ اللہ مقبول ہونے کی علامت نہیں, پانی کے اوپر چلنا یہ اللہ کے ولی ہونے کی کوئی گارنٹی نہیں ہے. کرامت حالات محمودہ میں سے ہے, ولایت کے لیے شرط نہیں ہے. کرامت کش حالت محمود ہے مگر حالت وہ حالت مقصود نہیں, کرامت حالت محمود ہے مگر وہ مقصود اصلی نہیں. اس لیے اگر کوئی ہوا میں اڑے یا پانی پہ چلے تو وہ کوئی گارنٹی نہیں ہے وہ مقبول الہی ہونے کی. مگر ہاں یاد رکھنا یہ بات کہ جو اللہ کے رسول صلی اللہ علیہ وسلم کی صحیح پیروی کرنے والا انسان کامل ہے وہ ہے لائق پیروی اور اعلیٰ ہے, وہ ہے اللہ کا محبوب, وہ ہے اللہ تعالیٰ کا چہیتا, وہ ہے اللہ تعالیٰ کا منظور نظر, وہ ہے اللہ تعالیٰ کا مقبول اور مقبول بارگاہ الہی, وہ ہے اس کو قبول کرنا چاہیے. اسی لیے میرے دوستو شریعت کو چھوڑنے کی بات نہیں کرنا. ہوتا ہے ایسا کبھی کوئی دل کی نمازوں کی طرف لے کے جاتا ہے, کبھی کوئی بولتا ہے تیری طرف سے میں کافی ہوں چلے جاؤ, اس طرح کی چیزیں ہوتی ہیں. میرے دوست ایسا نہیں ہے, بس جس کا عمل اس کے ساتھ ہے اب کچھ اس کے آداب ہیں, کچھ حقوق ہیں, کچھ حدود ہیں, کچھ اصول ہیں, کچھ ضابطے ہیں. اس میں سے ایک خاص بات اور سن لیجئے. ایک بزرگ کے پاس ایک شخص نے ایک عجیب سوال کر لیا. سوال کیا کیا؟ فلان 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 یمر فی لیلۃ, فلان یمر فی لیلۃ من ہنا الی مکہ, تو فلان شخص یہاں سے لے کر مکہ مکرمہ تک رات کے ایک حصے میں پہنچ جاتا ہے. حضرت آپ اس شخص کے بارے میں کیا فرماتے ہیں؟ ان بزرگ نے جواب دیا, ان الشیطان یمر فی لحظۃ من المشرق والمغرب, مشرق سے لے کر مغرب تک یا شمال سے لے کر جنوب تک یا یہاں سے لے کر وہاں تک چلے جانا یہ کوئی مقبول بارگاہ الہی ہونے کی تھوڑی دلیل ہے؟ ارے یہ تو شیطان بھی ایک لہجے میں مشرق سے مغرب تک جاتا ہے, جو کوئی مقبول ہے کہ مردود ہے؟ پھر کسوٹی کیا ہوگی؟ یہ ہو سکتا ہے کہ اللہ پاک اس کے لیے زمانہ سمیٹ دے, ہو سکتا ہے اس کے لیے مکان سمیٹ لیا جائے. اس طرح جب مکان سمٹ لیا جاتا ہے زمین کھسکا دی جاتی ہے اور عزیز جگہ سمٹی جاتی سمٹ لی جاتی ہے تو اس کو اولیاء کے پاس اس کرامت کو کرامت طی الارض کہتے ہیں کہ زمین طے ہوتی ہے, فاصلہ بہت بڑا, وقت بہت تھوڑا, کام اہم, یہاں سے لے کر وہاں تک کے گزر ایسا ہو سکتا ہے. اگر کسی سے ایسا ہو, اگر شریعت مطہرہ کا پابند ہے تو کہا جائے گا کہ ولی ہے, با کرامت ہے, بزرگ ہے, اللہ والا ہے, مقبول ہے. لیکن اگر کوئی اور ہے شریعت پر عمل پیرا ہونے والا نہیں ہے تو کہا جائے گا کہ مکر ہے, استدراج ہے, ڈھیل ہے, فریب ہے, دھوکہ ہے, عصیان اور نافرمانی اور بغاوت ہے. ان باتوں کو اچھی طرح یاد رکھ لو بھائی. ایک اور خاص بات ایک بزرگ کی کہتے ہیں, جی بات کو قریب الختم بنائیں گے. ایک بزرگ نے ارشاد فرمایا, حضرت ابو عبداللہ حارث المحاسبی رحمت اللہ علیہ ایک بزرگ ہیں, وہ حضرت ارشاد فرماتے ہیں من صحہ باطنہ بالمراقبہ والاخلاص, جس شخص نے اپنے باطن کو سنوارا درست کر لیا, جس شخص نے اپنے باطن کو درست کر لیا مراقبے سے, مراقبہ مانے مراقبتن کا لفظ ہے رقبتن سے ہے, رقبہ بولتے ہیں گردن, سمجھ رہے, گردن ایسا جھکا کے سوچنا, سمجھ رہے, حرام بھی سوچ رہا مگر سوچنے والے دو, ایک اچھا سوچنے والے ایک برا سوچنے والے, چور بھی ایسا سوچتا, سمجھ رہے نا, چور بھی سوچ سکتا ہے ویسا, ڈاکو بھی سوچتا ہے, رانی بھی سوچتا ہے, ڈکیتی ڈالنے والا بھی سوچتا ہے, فریبی بھی سوچتا ہے, دوستوں سے بولتا ہے آ ادھر منصوبہ بنائیں گے, دونوں مونڈیاں ڈال کے سوچتے رہتے, جیب پیسہ کترنا, کمر پیسہ توڑنا, پیٹ پیسہ پھولنا, جیب پیسہ کاٹنا, سمجھ رہے, وہ بھی مراقبہ, مگر وہ شرعی مراقبہ ہوتا اس کا, ہاں اولیاء کے پاس مراقبہ بالخیر ہوتا ہے, بھلائی کا مراقبہ کرتے ہیں, اے اللہ میں گناہ گار بندہ ہوں تیرا, میں نماز بھی پورے نہیں پتا کرتا, میں اللہ میں نافرمان ہوں, باغی بغاوت کیا, میں نے سرکشی کی, اللہ میں جاہل ہوں, اللہ میں ناتراشیدہ ہوں, اللہ میں اسیان بھرا ہوں, اللہ مختلف قسم کی معصیتوں کا شکار ہوں, اللہ میرا جی میرا اگر آپ کے سوا آپ نہیں ہے پھر کون اور میرا ہوگا, اللہ قبر میں کیسا ہوگا, عشر میں کیسا ہوگا, یا آخرت میں کیسا ہوگا, اللہ آپ اپنے میرے اوپر کرم فرمائیے, اس طرح کے مختلف شعور اللہ والے مختلف عنوان دیتے ہیں, کسی کہتے تم موت کا مراقبہ کرو, تم موت کا مراقبہ کرو, تم انی جی لا تحل ان اللہ معنا کا مراقبہ کرو, ہمارے سلسلے میں جو بولتے ہیں نا انسان کا مراقبہ جو ہے ان اللہ معنا کا ہے, حضرت دادا پیر حضرت مولانا محمد حسین صاحب, اولیاء کے پاس مراقبہ بالخیر ہوتا ہے, بھلائی کا مراقبہ کرتے ہیں, اے اللہ میں گناہ گار بندہ ہوں تیرا, میں نماز بھی پورے نہیں پتا کرتا, میں اللہ میں نافرمان ہوں, باغی بغاوت کیا, میں نے سرکشی کی, اللہ میں جاہل ہوں, اللہ میں ناتراشیدہ ہوں, اللہ میں اسیان بھرا ہوں, اللہ مختلف قسم کی معصیتوں کا شکار ہوں, اللہ میرا جی میرا اگر آپ کے سوا آپ نہیں ہے پھر کون اور میرا ہوگا, اللہ قبر میں کیسا ہوگا, عشر میں کیسا ہوگا, یا آخرت میں کیسا ہوگا, اللہ آپ اپنے میرے اوپر کرم فرمائیے, اس طرح کے مختلف شعور اللہ والے مختلف عنوان دیتے ہیں, یعنی کسی کو کہتے تو موت کا مراقبہ کرو, تم موت کا مراقبہ کرو, تم انی جی لا تحل ان اللہ معنا کا مراقبہ کرو, ہمارے سلسلے میں جو بولتے ہیں نا انسان کا مراقبہ جو ہے ان اللہ معنا کا ہے, حضرت دادا پیر حضرت مولانا محمد حسین صاحب نظیم عدالت سمستان ونبتی رحمت اللہ علیہ ارشاد فرماتے تھے, سنا کہ محمد الرسول اللہ کہہ کر اچانک دائرہ ایمان میں داخل ہوتا ہے, اسی طرح ایک اللہ والا, ایک اللہ کا بندہ, ایک رسول کا امتی, ایک مرشد کا مرید, صحیح معنی میں ایک بار ان اللہ مانا صحیح شور سے کہتا ہے تو احسان کے دائرے میں داخل ہو جاتا ہے, جیسے لا الہ الا اللہ محمد رسول اللہ کہہ کر ایمان کا دائرہ ملتا ہے, جیسے ان اللہ مانا کا شعور دائرے احسان میں داخل کر دیتا ہے, اسی کو رفن تصوف بولتے ہیں, غلط تصوف سے نہ ہمارا کوئی تعلق ہے, نہ ویسے لوگوں سے ہمارا کوئی جوڑ ہے, نہ ان سے ہماری کوئی یاری ہے, جو ہمارے پاس علم حق ہے, لیکن جو بات علم حق کی بولے گے اس کو برابر ہم بھی برابر جی اختیار کریں گے, اور آپ کو بھی اس کے قبول کرنے کی دعوت دیں گے, افراد اور تفرید کا شکار ہوں گے تو ہم کو اس سے کوئی سروکار نہیں ہے کہ کون صحیح راستے پر چل رہا ہے کون غلط, ہمیں کوئی اس سے فرق نہیں پڑتا, ہمارا جو کام ہم کرتے جانا ہے صحیح ڈھنگ کے ساتھ حکمت عملی کے ساتھ, تو میرے دوست آپ اس بات کو یاد رکھیں, حضرت نے یہ بات ارشاد فرمائی کہ جب کوئی شخص اپنے آپ کو اپنے باطن کو مراقبے اور اخلاص کے ساتھ اپنے باطن کو تیار کر لیتا ہے, درست کر لیتا ہے, فکر ٹھیک کر لیتا ہے, مراقبے کے ذریعے سے اپنے شعور کو اچھا بنا لیتا ہے, اخلاص کے ذریعے سے اپنا جذبہ ٹھیک کر لیتا ہے, تو شاہ جی زین اللہ ظاہرہ, اللہ پاک اس کے ظاہر کو آراستہ پیراستہ کر دیتے ہیں اور سنوارتے ہیں, کیسا کیسے کیسے بالمجاہدہ و اتباع الرسول صلی اللہ علیہ وسلم، اللہ پاک اس کے ظاہر کو مجاہدے میں اور جد و دین کی جد و جہد میں اور نفس کی مخالفت میں اور عمل صالحہ کی کرنے کی کوششوں میں اس کو ڈال لیتے ہیں، اور بالخصوص شریعت مطہرہ کی پابندی اس کی زندگی کا لجز بنا دیتے ہیں. بات سمجھ میں آ گئی؟ یاد رہے ساری بات ہے. حضرت ایک اور بزرگ ہیں حضرت زنون مصری رحمت اللہ علیہ، وہ ارشاد فرماتے ہیں لوگوں کو یہ نہیں معلوم ہے کہ بھائی اللہ کا محبوب کیسا بنے اور کیسے بندے ہیں. فرمایا من علامات محب اللہ، اللہ کے محبوبین کی علامت فی حب اللہ. سمجھ رہے بھائی؟ جو آدمی جی اللہ کا کو پسند کرنے والا اللہ کا ولی کب بنتا ہے؟ من اتباع رسول اللہ، حضور صلی اللہ علیہ وسلم کی محبت کے ساتھ پیروی کرنے پر اللہ تعالیٰ اس کو مقبولین میں جگہ دے دیتے ہیں. کیا بھائی اتنا آسان ہے؟ البتہ یاد رکھنا اس تقسیم کو کہ اولیاء کی دو قسمیں ہیں، ایک ہے چھوٹے ولی ایک ہے بڑے ولی، اولیاء صغار اولیاء کبار. اسی لیے ولایت کی دو قسمیں ہیں، ایک ہے ولایت صغرا ایک ہے ولایت کبرا. ولایت صغرا جہاں سے ایمان شروع ہدایت شروع وہاں سے ولایت صغرا شروع، اور ولایت کبرا کمال اتباع کمال پیروی کمال انسانیت کمال اخلاص کمال محبت کمال فرما برداری کمال اتباع رسول صلی اللہ علیہ وسلم. ہاں بہت حضرت پیرانے پیر محبوب سبحانی شیخ عبد القادر جیلانی رحمت اللہ علیہ جتنے بڑے بزرگ تھے، مگر کیا بھائی کبھی آپ نے شریعت کا کوئی حکم توڑا؟ کبھی آپ نے زندگی میں کوئی شراب پر گھوٹ پیا؟ کبھی آپ نے کوئی نماز چھوڑی؟ کبھی آپ نے تلاوت کو قرآن سے کنارہ کشی اختیار کی؟ کبھی آپ نے ذکر کو چھوڑ دیا؟ کبھی آپ نے کیا دعا کو رد کر دیا چھوڑ دیا؟ اعمال صالحہ جو تھے وہ اختیار کیے ہوئے تھے، یہاں تک کہ شیطان بھی حضرت کو بہت بھٹکانے کی کوشش کیا. حضرت مولانا عبد الرحیم صاحب لاجپوری دعوت برکاتہ ہم نے اپنی کتاب فتاوی رحیمیہ میں حضرت محبوب سبحانی رحمت اللہ علیہ کی کرامت کا ذکر فرمایا ہے، اور اسی سے اتباع شریعت کا اصول بھی واضح طور پر معلوم ہوتا ہے. اس بات کو اچھی طریقے سے سن لیجیے. حضرت بہت اللہ نے خوب نوازا تھا، ظاہر کے اعتبار سے باطن کے اعتبار سے مال کے اعتبار سے دولت کے اعتبار سے مختلف انداز سے حضرت اللہ پاک نے خوب خصوصیات عطا فرمائی تھی، امتیازات عطا فرمائے تھے، اور شروع ہی سے شریعت کے پابند. یہاں تک کہ دار واقعہ نگاروں نے یہاں تک لکھا ہے کہ جس وقت آپ پیدا ہوئے رمضان مبارک کی پہلی تاریخ تھی، اور کبھی بھی آپ نے رمضان میں زندگی کا پہلا سال دوسرا سال دودھ پیتی زندگی دو سال تک کبھی بھی آپ نے رمضان کے دنوں میں اپنے ماں کی چھاتیوں کو منہ نہیں لگایا. آج ہم حضرت سے منسوب آپ قادری آپ چشتی آپ نقشبندی آپ سہروردی شریعت کی پابندی، ارے رے ہم جس مقام پہ ہیں تم لوگوں کا بول رہا ہوں. پیرانے پھر پیدا ہو گئی شریعت کی پابندی کر رہے ہیں بہت تمہارے حال، اور ہم لوگوں کی یہ صورت حال. حضرت کرام نبی رحمت اللہ علیہ کے ساتھ ایک بات خاص بات پیش آئی، مجاہدے کرتے کرتے ریاضتیں اٹھاتے اٹھاتے مشقتیں جھیلتے جھیلتے اولیاء کرام کو پکڑا، ابتدا میں حافظ بنے، پھر تعلیم و تعلیم کا سلسلہ چلتا رہا، پھر سے علم دین سیکھا مدرسے میں جا کر وہ مدرسے سے فارغ ہوئے، پھر اس کے بعد جی برس ہر برس تک پھر جی اپنے صحت روحانی کے بارے میں اور اپنی روحانیت کو چار چاند لگانے کے لیے اولیاء کرام کی تلاش اور جستجو کی، اور ملک کے عراق میں مارے مارے پھرتے رہے اولیاء جی اولیاء کو ڈھونڈے بے شمار، اور حضرت کے اساتذہ یہاں تک کہ جی اللہ والوں سے رابطہ قائم ہو گیا جی، اور پھر اس کے بعد خاص طور سے کچھ خصوصیات امتیازات اللہ تعالیٰ نے ان کو عطا فرمائے. ایک مرتبہ ایسا ہوا آپ بیٹھے ہوئے ہیں یعنی قید کہ قید پڑ گیا تھا اور پانی موجود نہیں تھا، آپ کو پیاس وغیرہ بھی لگ رہی تھی، لوگ بھی پریشان تھے، ایک موقع آیا آپ نے دعا کی، اس کے بعد جو ہے نا بادل برسا بارش ہوئی لوگ کوئی سیراب ہو گئے. اس کے بعد ایک خاص بات پیش آئی وہ یہ ہے کہ جیسے بادل آتا ہے فضا میں इसी तरीके से एक नूरानी बादल जाहिर हुआ, उसमें नूरानी शख्सियत एक बड़ा जवान हुई, जाहिर में नूर 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 चमक चमक रहा था, कुछ रोशनी 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 जाहिर हो गई, और उस रोशनी में से आवाज आ रही है। अब्दुल कादिर जीलानी रहमतुल्लाह अलैह को रात वहां से आवाज दे रहे हैं, एक साहब आवाज ये दे रहे हैं, अरे अब्दुल कादिर आपकी रियाजत, आपकी मशक्कतें, आपके मुजाहिदे, आपकी इबादतें, आपकी ताकतें और आपकी दुआएं और बहुत जी वो हम मुझसे राजी हो गए, अब आपके ऊपर हर हराम चीज हलाल हो, आपके ऊपर हर हराम चीज हलाल हो गई, अब आपको कोई अमल करने की जरूरत नहीं, कोई शरीयत की पाबंदी करने की जरूरत नहीं। हम लोग होते तो हाँ वही बोल रहा था, 70 साल से जब मार रहे, कोई तो हवा करना था से। हम लोग भी वही सोच रहे थे, कितने दिन से तड़प रहे, फड़क रहे, कचल रहे, कुछ हो रहा नहीं जा रहा, एक नूर दिखने को नहीं हम लोगों को, एक आदमी नजर आने को नहीं, एक हयात नजर आने को, एक करामत जाहिर होने को, न हिस्सी न मालूमी न ये न वो, बरसा बरस बीत जाते हैं, किसी करामत का जोर नहीं होता। लेकिन मेरे दोस्त तो वो हजरत महबूब सुबहानी थे, जिन बुनियादों पर वो महबूब सुबहान बने, जिस बुनियाद पर वो शाह मर्दान बने, जिस बुनियाद पर वो सैयद औलिया बने, जिस बुनियाद पर वो शाह शाह बने, जिस बुनियाद पर दुनिया उनको गौसे आज़म से याद करती रही उर्फियत के लिहाज से, मेरे दोस्त उन्होंने क्या जवाब दिया मालूम है, ला हौला वला कुव्वत इल्ला बिल्लाह, तू शैतान मर्दूद है। अरे वो शरीयत जो नबी के लिए माफ नहीं हुई, अबू बकर के लिए माफ नहीं हुई, उमर के लिए माफ नहीं हुई, उस्मान को माफ नहीं हुई, अली को माफ नहीं हुई, सहाबों को माफ नहीं हुई, ताबईन तबे ताबईन को माफ नहीं हुई, हजार हा लाखों औलिया को माफ नहीं हुई, अब्दुल कादिर को कैसे माफ दे रहे हो, अब्दुल कादिर को कैसे माफ हो रही शरीयत। मैं आपको थोड़ा सा फहमाइश के लिए चंद जुमलों का इजाफा कर दिया ताकि बात को अच्छी तरीके से समझ जाए, लेकिन उसके बाद एक और बात है, वो नूर जुल्मत पे छटी, वो नूर जुल्मत पे छटा और अंधेरा छा गया, वो अंधेरा अंधेरा होता है, और भागने लगा, जाते जाते कह रहा है अब्दुल कादिर तुमने मुझे परेशान लिया, मैंने इस वादी के अंदर 70 औलिया को चुटकियों में भटकाया है, मैंने इस वादी के अंदर 70 औलिया को चुटकियों में भटकाया है, और आप अपने इल्म के जोर से बच गए, और आप अपने इल्म के जोर से बच गए। जैसे ही उसने ये कहा, हजरत ने फिर जवाब जवाब दिया और कहा, इन्ना लिल्लाह ला हौला वला कुव्वत इल्ला बिल्लाह, अरे जी बदनसीब, अरे जी शैतान, तूने ये समझ लिया कि अब्दुल कादिर अपने इल्म के जोर से बचा, नहीं नहीं, अब्दुल कादिर अल्लाह के फजल से बचा है। मेरे दोस्त औलिया ऐसे लोगों को औलिया बोल, हम लोग माशाल्लाह बाला में पाक, मेरे दोस्तों अगर हमारा ताल्लुक औलिया से है, अगर हमारा ताल्लुक मुर्शिदीन से है, सही मानों में हमारा ताल्लुक अल्लाह वालों से, सही मानों में कुरान सुन्नत वालों से, और सही मानों में अहले सुन्नत वल जमात से, सही मानों में हमारा ताल्लुक है, मेरे दोस्त अपने फिक्र में मजबूती, फिक्र मजबूती पुख्तगी पैदा कीजिए, अमल में सालहियत पैदा कीजिए, तक़वा और तहारत और जिंदगी में पाकीज़ा जिंदगी को अपनाइए, हराम से हर हराम से बचते रहिए, हर हलाल को इख्तियार कर लीजिए, अल्लाह ताला से दुआएं करते रहिए, दुआ में इबादत में तिलावत में दुआ में दीन की दामत पर मेहनत में और अल्लाह को राजी करने में अपने आप को लगाइए, रात के इबादत गुजारी में दुआओं में तिलावत में और जी और दिल को अल्लाह के बंदों और मखलूक को अल्लाह ताला तक पहुंचाने के लिए कोशिश करें, इस बात की कि लोग अल्लाह तक वासिल अल्लाह तक पहुंचने वाले हो जाए और अल्लाह पाक राजी हो जाए। ये है मेरे दोस्तों अल्लाह ताला को राजी करने का तरीका, अल्लाह के वली बनने का तरीका, अल्लाह के महबूब बनने का तरीका, अल्लाह पाक ने कहा सादा तरीका भी दिया कुरान मजीद में, वो अर्ज करके दुआ करता हूँ। अल्लाह ताला फरमाते हैं, इन्नल्लाह युहिब्बुत तवाबीन, अल्लाह ताला महबूब बना लेते हैं तौबा करने वालों को। अरे भाई कितना आसान है अल्लाह के महबूब बनने का तरीका, गुनाहों से तौबा कर लेना, उनसे गुनाह जो हो गए हैं वो छोटे जो छोटे हो या बड़े, उन्हें अंधेरे के उजाले रहे, उन्हें अंधेरे में हो या उजाले रहे, अरे इंफिराजी है या इज्तिमाही, अरे इंफिराजी रहो या इज्तिमाही, छोटे रहो या बड़े, सारे गुनाहों से तौबा कर लो, अल्लाह के वली बन जाओ। क्या मतलब है गुनाह से तौबा करने का, अल्लाह जो कसूर मुझसे हो गया अब तक अब वो नहीं होगा, जो कसूर हो गया अब वो नहीं होगा, ये तौबा है ना, तो तौबा कर लेना। من الماسیت الى الطاعة، من الماسیت الى الطاعة. اگر اللہ پاک اللہ تعالیٰ آپ کو جی بڑے بزرگوں میں سے جی بنانا چاہتے ہیں، یا آپ کا شعور طاقتور آپ اپنا دیکھنا چاہتے ہیں اور استحضار کامل رکھنا چاہتے ہیں، تو کیسی ہے آپ کی توبہ؟ من الغیبت الى الحضور، غیب سے کوئی چیز جس طریقے سے ظاہر میں آ جاتی ہے، ایسے ہی اللہ کی طرف سے دھیان ہٹنے نہ پائے، اللہ کی طرف سے دھیان ہٹنے نہ پائے، جمع رہے اللہ ہی کی طرف. اور اگر غفلت تاری ہو گئی تو اس غفلت سے توبہ کرنا کہ اے اللہ، کتنے لمحات، کتنے گھنٹے، کتنے ہفتے، کتنے مہینے، کتنے برس، کتنے لمحے میرے غفلتوں میں گزر گئے، اے اللہ میں تو یہ چاہتا ہوں کہ کوئی لمحہ میرا غفلت میں نہ گزرنے پائے. اس لیے میرے دوست گناہوں سے توبہ کر لینا، کسی مرشد کو اگر آپ گواہ بنا لیں تو ماشاء اللہ کبھی ہاں نور اللہ نور ہے. بیعت کرنا حکم کے اعتبار سے فرض واجب نہیں، لیکن توبہ کرنا تو فرض ہے نا، توبہ تو کرنا تو فرض ہے. ان اللہ یحب التوابین، اللہ کے محبوب اور اولیاء میں داخل و شامل ہونے کا طریقہ گناہوں سے توبہ کرنا. یحب المتطہرین، طہارت اور پاکیزگی سے رہنے والوں کو، طہارت سے رہنے والوں کو، پاکیزگی کے ساتھ رہنے والوں کو، اپنی فکری اور عملی دونوں طرح کی طہارت رکھنے والوں کو، اور ظاہری اور باطنی دونوں طرح کی پاکیزگی اختیار کرنے والوں کو، ظاہر اور باطن کی جامعیت کے ساتھ جو لوگ پاکیزگی زندگی اختیار کرتے ہیں، اللہ فرماتے ہیں ان اللہ یحب التوابین اور یحب المتطہرین، اللہ توبہ اور طہارت سے رہنے والے لوگوں کو محبوب بنا لیتے ہیں، توبہ کرنے والوں کو اللہ محبوب بناتے ہیں. اللہ اپنا خصوصی کرم فرمائے، ہم کو اولیاء کی فہرست میں ہمارا شمار فرمائے، افراد اور تفریح سے اللہ ہم کو بچائے، قرآن و سنت کے تحت میں ہم کو چلائے، اور جو کچھ ہے اللہ ہم لوگوں سے غفلتیں ہو گئی ہیں، اللہ اپنے کرم سے اس غفلت کو آپ معاف فرما دیجیے. اے اللہ، جو عقیدتوں کے غلو سے جو بدعات و خرافات رونما ہے، اللہ اپنے کرم سے ان بدعات و خرافات سے بھی بچا دیجیے. اے اللہ، جن کی فکروں میں کمزوری کی وجہ سے اللہ صحیح رخ کسی مسئلے کا سامنے نہیں آتا، اے اللہ اگر وہ چیز واضح ہو گئی ہے تو اللہ اپنا خصوصی کرم فرما کر اعتدال اور احتیاط کے ساتھ اللہ صحیح معنوں میں اللہ جس راستے پر چلنے سے آپ راضی ہوتے ہیں اپنا خصوصی کرم کر کے اللہ اس راستے پر چلائیے. اے اللہ آپ ہمارے ہو جائیے، اے اللہ آپ راضی ہو جائیے، اے اللہ آپ راضی ہو جائیے، اے اللہ آپ ہمیں رضا کا پروانہ عطا فرمائیے، دنیا اور آخرت کی سعادت و عافیت مقدر.